नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईंलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक विषयवस्तुमाथि छलफल गर्छौं। आज भूकम्पीय सुरक्षा दिवस। 1990 साल माघ 2 गते गएको भूकम्पको सम्झना गर्दै 2056 सालदेखि नेपालमा भूकम्पीय सुरक्षा दिवस मनाउन थालिएको हो। यो दिवसमा विशेष गरेर भूकम्पबाट जोगिन अप्नाउनु पर्ने उपायबारे जनचेतना जगाउने गरिन्छ। पोहोरको वैशाखमा गोर्खा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट भत्किएका संरचनाको पुननिर्माण तथा नवनिर्माणको जिम्मा पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले पोहोर आजकै दिन पुननिर्माण सम्बन्धी महाअभियान शुरू गरेको थियो। यो वर्ष भने भूकम्पीय सुरक्षाको बलियो आधार भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार भन्ने नाराका साथ यो दिवस देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। दिवसको अवसरमा काठमाडौँको साँखुमा 5 दिने भूकम्पीय सुरक्षा सम्बन्धी प्रदर्शनी हुँदैछ। देशका विभिन्न ठाउँमा भूकम्प सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरू पनि आज हुँदैछन्। त्यसैले आजको कार्यक्रममा हामी भूकम्प के हो, यो कसरी जान्छ र भूकम्पबाट जोगिन के कस्ता उपाय अप्नाउन सकिन्छ भनेर कुराकानी गर्दैछौं। भूकम्पका बारेमा कुराकानी गर्न यति बेला मसित हुनुहुन्छ भूकम्पविद डाक्टर सोमनाथ सापकोटा। सापकोटाजी, स्वागत छ तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा।
धन्यवाद।
भूकम्प कसरी जान्छ?
हामी 2500 किलोमिटर लामो हिमालय श्रृङ्खला पूर्वको बर्मादेखि पश्चिमको अफगानिस्तानसम्म करिब 2500 किलोमिटर लामो हिमालय श्रृङ्खला विगतमा गएका परापूर्वकालका भूकम्पहरूको समष्टिगत रूप हो। यी हिमालय श्रृङ्खलाहरू भूकम्प नजानी भएको भए यी त्यहाँ हुने थिएनन्। त्यस कारणले गर्दाखेरि दक्षिणतर्फको भारतीय भूखण्ड र उत्तरतर्फको युरासियनको दक्षिणी भाग टिबेटियन भूखण्ड बीचको टक्रावको कारणले यो क्षेत्रमा भूकम्प जाने गर्छ। टक्राव कसरी हुन्छ भन्दाखेरि भारतीय भूखण्डले थिचिराखेको हुन्छ, तर प्रतिवर्ष 2 सेन्टिमिटरले उत्तरतर्फ जाने क्रममा ऊ सर्न खोज्छ, तर टिबेटियन प्लेटले त्यसलाई सर्न नदिने कारणले गर्दाखेरि यो क्षेत्रमा करिब चाहिँ 3500 मिटरको उचाइको लाइनको तलदेखि लिएर तपाईँको चाहिँ चुरेको फेससम्मको जुन भाग छ यो भागमा शक्ति सञ्चय हुन्छ। यो शक्ति सञ्चय हुने सञ्चय जति हुन्छ त्यति नै धेरै जति धेरै सञ्चय हुन्छ त्यति नै ठुलो भूकम्प जाने सम्भावना हुन्छ भने ती चट्टानहरूले चाहिँ त्यो शक्ति सञ्चित भएको शक्ति थेग्न नसक्न कारणले गर्दाखेरि भूकम्प जाने गर्छ।
यो भनेको दक्षिणतिर भारतीय भूभाग चीनतिर सर्दैछ भन्ने हो सामान्य अर्थ।
भूखण्डहरू चाहिँ उत्तरतिर हाम्रो अहिलेको चाहिँ नेपालको जियोग्राफी, नेपालको लोकेसन, नेपालको अवस्थिति परापूर्व कालदेखि धेरै साउथतिर थियो, सर्दै नर्थतिर आएको प्रतिवर्ष 2 सेन्टिमिटर दरले अहिले छ भने परापूर्व कालमा कुनै बेला 10 सेन्टिमिटरको दरले सर्दै थियो। भनेपछि यो अवस्थामा चाहिँ आइपुग्ने कारण के भन्दाखेरि प्लेटहरूको एक आपसको बीचमा हुने गतिले गर्दाखेरि चाहिँ यस्तो हुने हो।
अघि तपाईँले अब हिमाल खण्ड र पहाड़को चुरेसम्म भन्नुभयो, चुरेभन्दा मुनि तराईको भूभागमा चाहिँ भूकम्पको सम्भावना छैन?
भूकम्प दुईटा कुरा मैले अहिले गरेको कुरा के भन्दा सोर्स भूकम्प उत्पन्न हुने ठाउँ पोइन्ट क्षेत्र भने हल्लाई भूकम्प भनेको त सर्वसाधारणले बुझ्दा हल्लाई हो, त्यसको सेकिङ त्यसको हल्लाई जहाँ पनि हुन्छ, तर भूकम्पको चाहिँ स्रोत भनेको तराईको मुनि हुँदैन,
भनेको केन्द्रबिन्दु
तराईको मुनि हुँदैन। केन्द्रबिन्दु जहिले पनि हिमालयको फेदमा हुन्छ, हायर हिमालयकै फेदमा हुन्छ। त्यस कारणले गर्दाखेरि तपाईँको बारपाकको भूकम्प भन्नुहोस्, तपाईँको चाहिँ 90 सालको भूकम्प भन्नुहोस् जुन अहिले माघ 2 गते हामीले चाहिँ सुरक्षा
आज
मनाइरहेका छौँ, त्यसको भूकम्प भन्नुहोस्, 1897 को सिलोङको भूकम्प भन्नुहोस्, 1950 को आसामको भूकम्प भन्नुहोस्, तपाईँले चाहिँ 1905 को काङ्ग्राको भूकम्प भन्नुहोस्, अथवा यी सबै भूकम्पहरू हिमालयको फेद फेदमा त 3500 मिटर वरिपरिको उचाइको फेदमा करिब 15-20 किलोमिटरको गहिराईमा उत्पन्न हुन्छन्। त्यो गहिराईमा उत्पन्न भएपछि धेरै शक्ति भयो भने तिनीहरू चाहिँ एउटा चाहिँ कमजोर सतह छ पृथ्वीको मुनि, त्यो चाहिँ सूर्यको फेदमा गएर निस्कन्छ र धेरै शक्तिशाली भूकम्प भयो भने सबै शक्ति सूर्यको फेदमा गएर निस्कन्छ, भएन भने अहिलेको चाहिँ गोर्खा भूकम्पको जस्तै काठमाडौँ मुनि थिग्रेर बस्यो भन्ने कुराहरू जुन आइरहेछ, यस्तो चाहिँ शक्ति तरसम्म पुर्याउन सक्दैन र बाटोमा अड्किन्छ।
यसबारेमा अहिले म पछि फेरि अझ कुराकानी गर्नेछु तपाईँलाई। सँगसँगै हामीले अहिले चाहिँ समाचारहरूमा पनि देखिरहेछौँ, इन्डोनेसिया त्यो सँगसँगै जापान, त्यहाँ पनि त भुइँचालोहरू गइरहेको छ नि त, त्यहाँ पनि हाम्रो जस्तै हिमालय रेन्ज हो कि त्यहाँको चाहिँ फरक हो?
तपाईँले राम्रो प्रश्न उठाउनु हो, मैले पहिले भन्नु पर्थ्यो जुन जुन देशहरू यो हाम्रा महादेशलाई हामीले प्लेट बुझौँ अहिले सर्वसाधारणले बुझ्दाखेरि जुन महादेश छन् त्यतिवटै प्लेट छन् भन्ने बुझौँ, साना त्याना गरेर त प्लेट 8-9 वटा छन् तर पनि समग्र रूपमा ती महादेश के हुन्छ भन्दा एक अर्कामा ठोकिन जाने जुन क्षेत्र छ त्यो क्षेत्रको नजिक रहने देशहरू भूकम्पीय हिसाबले जोखिम छन्। इन्डोनेसिया के छ भन्दाखेरि दुई ओसेनिक प्लेटसँग पेसिफिक प्लेटहरूसँग ठोकिने रिङ अफ पेसिफिक फायर भन्छ नि, त्यहाँ भोल्कानो पनि छ, त्यहाँ ज्वालामुखी पनि छ जापानमा, किनभने एकातिरको जाने जमिन भयो अर्कोतिरको जाने पानीको ओसेनिक प्लेट भन्छौँ हामी त्यसलाई, पानी भएको कारणले गर्दा त्यहाँ ज्वालामुखीहरू पनि हुन्छ, हाम्रोमा ज्वालामुखी छैन। त्यस्ता प्लेट बााउन्ड्रीहरू भएको ठाउँमा जहाँ जहाँ प्लेट बााउन्ड्रीहरू छ त्यो ठाउँमा भूकम्प ज्वालामुखी यी सम्मानहरू बढी हुन्छ।
क्षतिको कुरा गऱ्यौँ भने चाहिँ नि अब हामी कहाँ 7.8 रेक्टरको गएको थियो, कसैले 7.6 पनि भनेका थियौँ गोर्खा भूकम्प, योभन्दा ठुलो रेक्टर स्केलको भूकम्प जाँदाखेरि पनि न्युजिल्यान्ड जापान सँगसँगै इन्डोनेसियामा जाँदाखेरि त्यत्रो क्षति भएको छैन, यो चाहिँ के कारणले हुन्छ?
तपाईँलाई एउटा यसलाई जाने कम्पेरेटिभ हेर्नुहोस् हेर्नुहोस् तपाईँ के हुन्छ भन्दा यही भूकम्पलाई मैले भन्ने गर्छु 7.5 को भूकम्प मुजफ्फरबादमा गयो 70-80 हजारजना मान्छे मरे, हाइटीमा योभन्दा सानो थियो
7 वर्ष
अगाडि, हाइटीमा योभन्दा सानो लाखौँ मान्छेहरू मरे। त्यस्तै जाने सिचुवानमा 2008 गएको थियो चाइनाको सिचुवानमा, त्यहाँ 80 हजारजना मान्छेको मृत्यु भयो र हाम्रो त्यत्रै भूकम्पले एकातिर कुरा गर्नुहुन्छ भने त्यत्रै भूकम्पले जम्मा 9000+ मानिसहरूको मृत्यु भएको हिसाबले गर्दाखेरि यो भूकम्पको कम्पेरिटिभली चाहिँ हामी वेल प्रिपेयर रहेछौँ कि भन्ने चाहिँ मान्छेहरूमा जान सक्छ। तर यस्तै भूकम्प जापानमा जाँदा हेर्नुहोस् है, जापानमा जाँदा न्युजिल्यान्डमा जाँदा, न्युजिल्यान्डमा भन्नुहुन्छ चर्च क्राइस्टको भूकम्पले क्षति गर्यो नि, त्यहाँ पनि चर्च क्राइस्टको त गएको भूकम्पले क्षति गर्यो। त्यस कारणले गर्दाखेरि यो क्षति भन्ने कुरा के हुन्छ भन्दा एउटा कुरा तपाईँले भनेको साँचो हो, बिल्डिङ कोड कसरी इम्प्लिमेन्ट भएको छ, बिल्डिङ कोडलाई त्यहाँ लागू भएको छैन छ कि छैन, कतिको चाहिँ भवनहरू भूकम्प प्रतिरोधी बनेका छन् त्यसमा भर त अवश्य नै पर्छ, त्यसमा हामी कमजोरै भयौँ होइन। तर पनि भूकम्पको क्षति भनेको तिनवटा कुराले भर पर्छ, तपाईँको भूकम्पको केन्द्रबिन्दुबाट तपाईँ कति टाढा हुनुहुन्छ एक नम्बर, दुई नम्बर भनेको भूकम्पमा आउने तरङ्गहरू कुन कुन फ्रिक्वेन्सीका कुन कुन आवृत्तिका तरङ्गहरू आएर घरको जाने कति जस्तो घरको र जाने भूकम्पका तरङ्गहरूको जाने कुरो मिल्यो भने एउटै जाने फ्रिक्वेन्सी पनि रिजोनेन्स हुन्छ त्यसरी भत्किन सक्ने सम्भावना हुन्छ। र अर्को भनेको कस्तो ठाउँमा तपाईँ हुनुहुन्छ, तपाईँ मुनिको बसेको चाहिँ जमिन कस्तो छ, यी तिनवटा कुराले असर गरेको हुनाले यसलाई रिलेटिभली हेर्नुपर्छ, किनभने हामीले चाहिँ सिचुवानको हाइटीको र यिनको तुलनामा हामी कम हाम्रो धेरै भत्किएन हामी वेल प्रिपेयर रहेछौँ भन्ने पनि होइन। यो के हो भन्दाखेरि लक्कीली भन्नुपर्छ यो भूकम्पमा धेरै अनुसन्धानका विषयहरू आइरहेका छन्, हाई फ्रिक्वेन्सी उच्चत आवृत्ति भएका तरङ्गहरू काठमाडौँभित्र नछिरेका कारणले गर्दाखेरि काठमाडौँमा कम क्षति भयो, त्यत्रै भूकम्प यत्रो जाने घना बस्तीमा पनि, र हाई फ्रिक्वेन्सीका वेभहरू आएको कारणले गर्दा पहाडका घरहरू चाहिँ धेरै भत्किए, किन भन्दा ती चाहिँ 2.2 तले जस्ता थिए र त्यस कारणले गर्दा यो भूकम्प अरू भन्दा अलिक फरक दृष्टिकोणले हेर्नुपर्ने भूकम्प देखियो। अहिले
केन्द्रबिन्दुबाट नजिकको कुरा गर्नुभयो अघि, अब गोर्खाको केन्द्रबिन्दु थियो त्यसको तुलना गऱ्यौँ भने गोर्खाबाट दोलखा टाढा हो तर गोर्खाबाट सँगै जोडिएको कास्की पोखरामा केही पनि क्षति भएन।
अब यो कुरा हो तपाईँले ठिक भन्नु, यसलाई हामी भूकम्पको डाइरेक्टिभिटी इफेक्ट भनेका छौँ, अहिले यो चाहिँ एक ठाउँमा भूकम्प गयो गएपछि त्यसपछिका पराकम्पहरू कता फलो गर्छ त्यही अनुसार क्षति हुन्छ, किन पहिल्यै कमजोर बनाएका स्ट्रक्चरहरू हुन्छन् नि त भूकम्पले, पराकम्पनहरूको चाहिँ असर जता पर्छ त्यतै चाहिँ भूकम्पहरूको क्षति हुन्छ, त्यस कारणले गर्दा पराकम्पनहरू चाहिँ पश्चिमतिर नगइकन पोखरातिर लमजुङतिर पनि इभन नगइकन सिन्धुपाल्चोक दोलखा रसुवातिर परेको कारणले गर्दाखेरि त्यहाँ सबभन्दा बढी क्षति भयो।
भनेको यसलाई कसरी बुझ्ने त?
यसलाई कसरी बुझ्ने भन्दाखेरि यो भूकम्पको बेलामा धाँझा फाट्ने, यो धाँझा फाट्ने भन्छौँ कि हामी, यो ठाउँमा केन्द्रबिन्दु भयो भने पोखरीमा पानी फालेको छ, तरङ्गहरू सबैतिर छ, रप्चरहरू सबैतिर नगइकन एउटा डाइरेक्सनमा बाँच्छे जस्तो एउटा जाने डाइरेक्सनमा जाने फाट्दै गयो धाँझा, होइन? त्यही जुन धाँझा फाट्नु भनेको त्यो बाँसका आँखलाहरू फुट्ने जस्तो हो क्या, बाँस चिर्दाखेरि हामीले पिट 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 गर्छौँ नि एकचोटि, त्यो बाँसको आँखलाहरू फुट्ने जस्तो हो, बाँसको आँखा फुट्ने क्रममा जाने यो पश्चिमतिर लाग्यो। त्यसको अर्थ यो हो कि हिमालयमा के रहेछ भन्दाखेरि हाम्रो भूकम्पको त भूकम्पको सोर्सहरूमा कुनै पार्टिकुलर लेन्थ भएको, जस्तै मर्स्याङदेखि सुनकोसीसम्मको एउटा क्षेत्र एउटा सेगमेन्ट हुनसक्छ, त्यस कारणले गर्दाखेरि त्यहाँ मात्रै डिफा कन्फाइन भयो सबै क्षेत्रीयहरू, त्योभन्दा बाहिर गएपछि धेरै कम भयो। त्यस कारणले गर्दाखेरि एउटा यो चाहिँ भूकम्पीय जोन यहाँभित्र पनि एउटा यो एउटा पूर्वको एउटा पश्चिमको विभिन्न पाँचवटा जोन हुनसक्छ नि, त्यो मध्ये एउटा जोन भएको कारणले गर्दाखेरि यहाँ कन्फाइन भयो क्षति,
त्यो कारणले पूर्वतिर धेरै भयो,
गोर्खाबाट पश्चिमतिर सेगमेन्टेसन भन्छौँ।
केही दिन अगाडिदेखि पत्र पत्रिकाहरूमा चाहिँ नेपालमा भूकम्पको जोखिम धेरै छ, अझ विशेष गरी काठमाडौँमा धेरै छ भन्ने कुराहरू आइरहेछन् र तपाईँले पनि अलिकति निकाल्नुभयो काठमाडौँ मुनि आएर शक्ति सञ्चय भएको छ भनेर, यस्तो अध्ययनहरू कसरी गरिन्छ?
यस्तो हुन्छ कि के हुन्छ भन्दाखेरि तपाईँको चाहिँ सबभन्दा पहिला हामीसँग हिस्ट्री थियो भने हामीले यी कुराहरू जाने पढेर पनि थाहा पाउँथ्यौँ। 1255 अभय मल्ल एउटा ठुलो भूकम्प गयो, काठमाडौँको चाहिँ जनसङ्ख्याको 1/3 जनसङ्ख्या जानेको मृत्यु भयो र एकदमै घाइते भएका राजा अभय मल्लको पनि भोलिपल्ट जाने मृत्यु भयो भन्ने हिसाबले गोपालराज वंशावलीमा हाम्रो महेशराज पन्त हाम्रो विद्वान महेशराज पन्तजी हुनुहुन्छ
इतिहासकार,
उहाँले चाहिँ नि यो कुरो जब पुणेमा भन्ने पत्रिकामा निकालिदिनु भयो, त्यसपछि सबैका आँखा नेपालमा हिस्टोरिकल अर्थक्वेक ऐतिहासिक अर्थक्वेकमा चाहिँ नि रिसर्चमा गयो, उहाँले जाने आँखा खोलिदिनु भयो सबैको।
पहिलो भूकम्प
1255 उल्लेख गराइदिएको हाम्रो महेशराज पन्त सरले हाम्रो इतिहासकार, त्यसपछि उहाँकै पाइरालाई फलो गर्दै हामी भूगर्भविदहरू पनि ओहो ऐतिहासिक भूकम्प बारेमा केही गर्नुपर्छ भनेर भन्ने हिसाबले हामी लाग्यौँ। लागिसकेपछि 1255 के भयो भन्दाखेरि त्यतिखेरको चाहिँ नि तीव्रता म्याप इन्टेन्सिटी म्याप कहाँ कति क्षति भयो भन्ने पूर्वको क्षति भयो पश्चिमको क्षति केही पनि छैन कि, त्यसमा 1255 चाहिँ नि उहाँको चाहिँ तिथि मितिमा अलिकति बढी उहाँले चाहिँ जोड दिनुभएको छ र क्षति चाहिँ यति भएको छ त्यति मात्रै छ। त्यसको आधारमा 1255 भूकम्पको केन्द्रबिन्दु पनि हामीलाई थाहा भएन, केन्द्रबिन्दु कहाँ छ हाम्रो थाहा छैन। हामीलाई के मात्र थाहा छ भन्दा काठमाडौँको जनसङ्ख्या 1/3 खतम भयो र 1/3 खतम भइसकेपछि को मृत्यु भइसक्यो भनेको भनेको काठमाडौँबाट टाढाको भूकम्प होइन, त किन होइन भन्दाखेरि अहिलेको तपाईँ 90 सालको भूकम्प 8.2 3 भूकम्पको कुरा गर्दाखेरि पनि तपाईँको चाहिँ काठमाडौँमा 5,000 मृत्यु भएको छ, भक्तपुरको चाहिँ मान्छे 5% मात्रै मर्या छन्, 5% भक्तपुरमा सबभन्दा बढी क्षति भएको भक्तपुर हो, त्यसमा पनि फ्याटालिटी मृत्यु दर चाहिँ टोटल जनसङ्ख्याको 5% मात्रै छ।
तर भारतमा पनि क्षति भयो
होइन, भारतमा मात्रै, अहिले म तपाईँलाई कुरा गरौँला, भारतमा 7,000 नेपालमा 8,000 हो र पूर्वी नेपाल पहाडी जिल्लामा बढी क्षति भएको छ नि, 4,000 फेरि पूर्वी नेपालका पहाडी जिल्लामा क्षति धनकुटा। मलाई भन्नुहुन्छ भने यो आजको भूकम्प सुरक्षा दिवसको केन्द्रबिन्दुहरू सबै हिसाबले सम्झनीय हो भने यो पश्चिम पूर्वी नेपालको भूकम्प हो यो, होइन शङ्खुवा सभाको भूकम्प हो, शङ्खुवा सभाको आसपास केन्द्रबिन्दु हो यो भूकम्पको,
90 सालको
भूकम्प भनेपछि यो भूकम्प गइसकेपछि अब के थाहा भयो भन्दाखेरि 90 सालको भूकम्पले चाहिँ नि जब सिचुवानको भूकम्पले सर्फेसमा त्यत्रो चाहिँ रप्चर ल्याइदियो, सर्फेसको मा चाहिँ कालो बनाइदियो, मुजफ्फरबादको भूकम्पले त्यस्तै गर्यो र 90 सालको भूकम्पले पनि कहीँ गरेको हुनुपर्छ भनेर चाहिँ भूकम्प पछ्याउँदै हामी भूगर्भविदहरू चाहिँ नि चुरेको फेदमा पुग्यौँ। अहिले मैले पनि चुरेको फेदसम्म पुग्छ भने नि मैले चुरेको फेदमा पुगेपछि बर्दिवासको करिब करिब उत्तर बर्दिवास क्षेत्रमा 90 सालले ल्याएको भूकम्पको चाहिँ दरार काल्नो हामीले चाहिँ फेला पार्यौँ, त्यहाँ चाहिँ 3-4 मिटरसम्म काल्नो चाहिँ बनेको, त्यसलाई हामीले चाहिँ डेटिङ गरेर त्यसको उमेर पत्ता लगाएर यो भूकम्प 90 सालको भूकम्पको चाहिँ नि रप्चर जाने धाँझा फाट्ने कुरा सर्फेससम्म आइपुगेको रहेछ, तर 2000 फिट अहिलेको भूकम्पको आएन, त्यस कारणले 90 सालको ठुलो थियो आयो, अहिलेको सानो थियो आएन, जसरी नै आउनुपर्ने भएको कारणले गर्दा बढी चाहिँ नि अब जाने क्षति हुनसक्छ र काठमाडौँ मुनि शक्ति थुप्रिएको छ, यसले गर्दा भोलि कुनै पनि बेला भूकम्प जान सक्छ भन्ने तर्कहरू विभिन्न किसिमबाट अहिले आइरहेको अवस्था छ। यो अवस्थामा मलाई के लाग्छ भन्दाखेरि एउटा कुरा सबै जनताले बुझ्नुपर्ने कुरा के भन्दा भूकम्पको चाहिँ पूर्वानुमान गर्न अहिलेसम्म कसैले पनि सकेको छैन। यिनै वैज्ञानिकहरूले पहिला हामीले के भन्ने गर्थ्यौँ भन्दाखेरि काठमाडौँ हामी चाहिँ दही जस्तो चाहिँ बसेका छौँ, वरिपरि डाँडाहरू छन्, हामीले पिलर हालेको दहीको चाहिँ लेदोमा जस्तो पिलर हालेको त्यो सबै एकदम कमजोर धरातल छ भन्थ्यौँ। तर 2015 गोर्खा अर्थको के भयो त्यस्तो देखाएन, अझ जाने पहाडी जिल्लाहरूमा बढी क्षति र काठमाडौँमा कम क्षति भयो। त्यस कारणले गर्दा भूकम्पलाई जाने बुझ्न त्यति सजिलो छैन। सम्भावना हामी के मात्र भन्छौँ भन्दाखेरि भूकम्प जाने क्षेत्र हो यो, भूकम्प जान्छ यो, जाने 2015 गोर्खा अर्थक्वेक अगाडि पनि थियो, यो पछाडि पनि छ, भोलि पनि रहन्छ, यो भूकम्प आएर क्षति बढी हुने भन्ने होइन। तर समस्या के भयो यहाँ भन्दाखेरि मान्छेहरूले चाहिँ अब रिसर्चहरूले अरू देशको चाहिँ भौगोलिक अवस्थाको आधारमा हाम्रो देशमा पनि इन्टरप्रेट गर्न खोजे। जस्तै अरू देशमा चाहिँ अब ठुला ठुला भूकम्पहरू 8.2, 8.3 भूकम्पहरू जाँदाखेरि सर्फेसमा आएको रप्चर आयो, यहाँ रप्चर आएन, यो भोलि कुनै पनि बेला चाहिँ काठमाडौँ पनि थुप्रिएको छ जान सक्छ भन्ने कुरामा विभिन्न किसिमको एङ्गलले मैले यसलाई हेर्छु। हेर्नुहोस्, एउटा एङ्गल भनेको 1833 जहाँ 1934 ठ्याक्क 100 वर्ष अगाडि भूकम्प गएको थियो यही क्षेत्रमा जाँदाखेरि त्यतिखेर पनि त्यसको चाहिँ असर चुरेको फेससम्म पुगेको थिएन तर पनि लगत्तै ठुलो भूकम्प गएको पाइँदैन। हेर्नुहोस् है कुरा, अब लगत्तै ठुलो भूकम्प गएको पाइँदैन। 1866 एउटा सानो भूकम्प गयो भनेर जाने हिस्ट्रीमा लेखेको पाइन्छ, त्यसमा पनि इन्डो ग्याङ्गेटिक प्लेनहरूमा अलिकति बढी क्षति भयो भनेको हुँदाखेरि त्यसको केन्द्रबिन्दु काठमाडौँको साउथै थियो कि भन्ने अनुमान गर्न सकिन्छ होइन। त्यस कारणले गर्दा त्यस्तै एउटा भूकम्प गएर पनि यो काठमाडौँ मुनि रहेको शक्ति जान सक्छ एउटा कुरा। 1833 गएपछि 1866 त्यसको जाने 33 वर्षपछि अर्को भूकम्प गएको थियो एउटा हुनसक्छ। अब यो जाने भूकम्प यो किनभने म त फेरि के भन्छु भने यो शक्ति यहाँ आएर जाने थुप्रिएको भन्दा नि विसर्जन भएको पनि हुनसक्छ, किनभने भएको भए त अझै पनि साउथतिर जान सक्थ्यो त्यो धेरै होइन शक्ति। अब त्यस कारणले यो स्ट्रेस लोड त यो लोड भयो, किन लोड भयो भन्दा माथिबाट धकेलेबाट तल आएपछि पहिलेको भन्दा अब 3.6 मिटरले करिब करिब जाने तल धसिएपछि लोड भएको छ होइन। यो लोड कसरी विसर्जन हुन्छ भन्ने कुरा मेन कुरा हो। मेन कुरामा एउटा कुरा मैले तपाईँलाई भने सानो भूकम्पले यसलाई चाहिँ विसर्जन गर्न सक्छ 6.7 6.5-7 भूकम्पले। अर्को कुरा के हुनसक्छ भन्दाखेरि पूर्वको चाहिँ पश्चिमको तपाईँले ऊदेखि के अरे हाम्रो गोर्खादेखि उता लामो समयसम्म भूकम्प गएको छैन, 500 वर्षसम्म भूकम्प गएको छैन पश्चिम नेपालमा, यो कुरा पनि आएको छ पश्चिम नेपालमा 500 वर्षसम्म पनि भूकम्प गएको छैन, त्यस कारण त्यो क्षेत्रमा ठुलो भूकम्प जाने सम्भावना छ भन्ने कुरा पनि छ। त्यो भूकम्प जाँदाखेरि यो भूकम्प यो बाँकी रहेको शक्तिलाई पनि ट्रिगर गरिदिन सक्छ, पुनः यहीँ चाहिँ भूकम्प नगइकन आसपासमा गएका भूकम्प गएको बेलामा पनि यो बाँकी रहेको शक्तिलाई ट्रिगर गरिदिन सक्छ भने। अर्को भनेको भूकम्प नगइकन जब घिस्रिनी हुन्छ नि, घिस्रिएर पनि सर्पसर पुग्न सक्छ, यसलाई भूकम्प चाहिँदैन फेरि यो चाहिँ जस्तै जाने सर्प घिस्रियो जाने सर घिस्रिएर जाने शक्ति जाने सर्फेसमा पुगेको हुनसक्छ। यी तिनवटा विकल्पमध्ये विभिन्न स्कुल अफ थटहरू आएका छन्। एउटा विकल्प के भने चाहिँ काठमाडौँ मुनिको शक्ति जाने झन् लोडिङ भएको छ, यो सर्फेसमा आयो भने ठुलो भूकम्प जान्छ भन्ने एउटा अनुमान हो। यो सबै अनुमान हुन्, हामीले जाने बुझ्नुपर्ने कुरा के भन्दा यो सबै अनुमान हुन्, आफ्नो आफ्नो जाने थट हुन् होइन। र यसमा चाहिँ अब परापूर्व कालमा जाने अब के छ भन्दा 1255 भन्दा पछिका भूकम्पहरू चाहिँ चुरेको फेदमा पुगेको देखिया छैनन्। 1300 यो काठमाडौँ सेगमेन्टमा क्या काठमाडौँ सेगमेन्टमा अब पश्चिममा त 1505 देखियो, मैले जाने मोहना खोलामा गरेको उत्खनन कार्यमा 1505 स्पष्ट देखिन्छ। त्यस्तै काँक्रे बिहारको चाहिँ मन्दिर पनि अब 15औं शताब्दीमा यो भत्कियो भन्ने त्यो चाहिँ कन्सिक्वेन्स हो कि होइन त अब इतिहासमा अझै हुनु बाँकी छ। यी कारणहरूले गर्दाखेरि तपाईँको के छ भन्दा यी सबै अनुमान हुन्। एउटा विभिन्न विकल्पहरूमध्ये उहाँहरूले भनेको जाँदैछ भन्ने विकल्प एउटा विकल्प हो, अरू विकल्पमा नै अन्त्य अनुसन्धान भइरहेको अवस्था छ अहिले।
भनेको यो भूकम्पपछि अघि नै पनि अलिकति तपाईँले कुराकानी गर्नुभएको थियो अध्ययन अनुसन्धानको क्रम चाहिँ धेरै भएको छ।
अनि यस्तो पनि छ क्या तपाईँ के छ भन्दाखेरि जापानमा हेर्नुहोस् त्यहाँ कति अर्थक्वेक रिसर्च इन्स्टिच्युट छन्, त्यहाँ कति अर्थक्वेकमा युनिभर्सिटी यहाँ पढाइ हुन्छ, टिपिकल अर्थक्वेकमा मात्रै। हाम्रो नेपालमा नयाँवटा युनिभर्सिटीमा अलिकति भूगर्भ हामी सबै भूगर्भविदहरूले चाहिँ भूकम्पविदको रूपमा काम गर्नु परेको अवस्था छ क्या, भूकम्पविदहरूलाई उत्पादन गर्नु पर्यो, यस्तो भूकम्प जोखिम क्षेत्रमा भूकम्पविदहरू पनि उत्पादन गरेर त्यही क्षेत्रमा जाने एउटा जाने आइसोलेटेड रूपमा एउटा त्यस्तै खालको संस्था बनाएर यसलाई चाहिँ अगाडि बढाउनु अत्यन्त आवश्यक छ। अब हेर्नुहोस् यसलाई अध्ययन अनुसन्धान
मैले यो कुरा किन निकालिराखेको भने अब विदेशी विद्वानहरूले आएर अध्ययन गर्नुहुन्छ, उहाँहरूको अध्ययन प्रतिवेदन चाहिँ नि छापिन्छ अनि त्यो अब अहिले मिडियाको पहुँच छ अनि नेपाली संचार माध्यमहरूमा पनि त्यो रिसर्चको पार्टहरू चाहिँ आउँछ अनि त्यो अनुसारले चाहिँ नि जोखिम छ जोखिम आइहाल्छ भन्ने खालका समाचारहरू पनि पत्रपत्रिकामा
संचार पनि यस्तो हुन्छ जो भूकम्प जोखिम छैन यो चाहिँ सम्भावना मात्रै हो भनेर भन्यो भने कसैले हेर्दैन क्या तपाईँको न्युज पनि कसैले हेर्दैन भूकम्प आउँदैछ फलानाले यसो भन्यो लोक के हो भनेर मान्छेहरू बढी जाने एक किसिमले भन्ने भने तपाईँले यस्ता न्युजहरूले मान्छेलाई चाहिँ अलिकति के भन्छ अवेर त गराएको छ अवेर गराउने गराउँदैमा भन्दा नि यो सत्यतामा के छ भन्दा अहिलेसम्म बुझ्नुपर्ने के भन्दा सबैले अहिलेसम्म भूकम्पको प्रेडिक्सन गर्न सकिएको छैन तिथि मिति राखेर ठोकुवा गरेर जान्छ भन्न पनि सकिँदैन र यो ठुलो भूकम्पपछि के भएको थियो विगतमा भन्ने हामीसँग एनालोजी पनि छैन त्यसको इक्जाम्पल पनि छैन र विभिन्न किसिमको अनुमान मात्रै हो त्यस गर्दाखेरि अब काठमाडौँ एउटा कुरा साँचो के हो भन्दा काठमाडौँको मुनिको जुन 2015 गोर्खा अर्थक्वेकको पछि सर्फेससम्म शक्ति चुरेको फेससम्म पुगेर त्यहाँ चाहिँ त्यहाँका टारहरूको उचाइ बढ्ने त्यहाँको खोलाको चाहिँ कोर्स चेन्ज हुने खालको जुन भूकम्पले सामान्यतया गर्छ मर्फोलोजीमै चेन्ज त्यस्तो खालको भूकम्प यसले नगरेको कारणले गर्दाखेरि मान्छेहरूले अझ लोड भयो कि भनेर चाहिँ एउटा अनुमान मात्रै लगाउन सके
त्यो अनुमान मात्रै
अनुमान मात्रै हो अनुमान मात्रै हो यो उहाँहरूले पनि त्यही लेख्नु भएको छ अनुमान हो उहाँहरूको पनि सम्भावना अनुमान भन्नुभएको छ तर हामीले भन्दाखेरि अनुमान सम्भावना झिकिदिन्छौँ क्या अनि पछि जान्छ मात्रै भनिदिन्छौँ भएको त हो
भनेपछि एउटा ठुलो अब अघि नै तपाईँकै कुरा अनुसार हेऱ्यौँ भने त ठुलो भूकम्प आएपछि अर्को भूकम्प आउनको लागि निश्चित अवधि लिँदै आएको छ होइन 1355
1255 1344 1408 1600 1200 वर्ष चाहिँ नै लागेको देखिन्छ तर अर्को कुरा यहाँ के हुन्छ भन्दा 80 वर्षमा भूकम्प आउँछ 1934 आयो 2015 आयो भन्ने कुरा पनि छ नि एउटा फेरि 90 वर्षमा काठमाडौँमा भूकम्प आइरहन्छ भन्ने चाहिँ ल हेऱ्यौ हामीले चाहिँ भनेको थियौँ नि तिमीहरूले 1934 आएको थियो अहिले पनि आयो हामीले भनेको मैले भनेको के हो भन्दाखेरि स्रोत भूकम्प उत्पादन हुने स्रोतमा फेरि त्यहीँ अर्को भूकम्प आउन निश्चित समय लाग्छ किनभने त्यहाँ शक्ति सञ्चय हुन अनिवार्य छ
यो भनेको गोर्खामै भूकम्प
गोर्खा र त्यहाँदेखि सुनकोशीकै बिचमा केन्द्रबिन्दु परेर भूकम्प आउन समय लाग्छ किनभने त्यहाँ शक्ति सञ्चय हुन समय लाग्छ
अघि नि अलिकति पश्चिम नेपालको पनि कुरा गर्दै पश्चिम नेपालमा चाहिँ पछिल्लो 500 वर्षदेखि भूकम्प गएको छैन भनेर यसको अर्थ अब त्यो ठाउँमा चाहिँ भूकम्पको जोखिम धेरै छ भन्ने हो
यस्तो हेर्नुहोस् त त्यसलाई पनि मैले कसरी लिन्छु भन्दाखेरि काठमाडौँमा 1833 काठमाडौँको उत्तरमा 1833 गयो 2015 गयो कति जम्मा यसको लम्बाइ कति भयो भन्दा सुनकोसीदेखि चाहिँ नि तपाईँको चाहिँ मर्स्याङदीसम्म करिब 150 किलोमिटर हो सय त्यही लेन्थ भनौँ न 150 किलोमिटर
नाप्यौँ भने पनि त्यही
अब तपाईँ 1990 सालको भूकम्पको केन्द्रबिन्दु हेर्नुहुन्छ भने सुनकोसीको चाहिँ करिब चाहिँ अलिअलि ओभरल्याप हुनसक्छ तपाईँको यो हाइवेकै कुरा गर्ने हो भने पनि बागमतीको चाहिँ अलिकति चाहिँ पूर्वदेखि लिएर तपाईँको हाम्रो नेपालको उच्च पश्चिम गोर्खा के अरे धरानको पूर्वसम्म भने करिब 250 किलोमिटर भने 250 किलोमिटर भयो 250 किलोमिटर भयो भने 8.3 हुँदो रहेछ 150 भयो भने 7.8 हुँदो रहेछ त्यो अनि त्यो चाहिँ नि 200 किलोमिटर लामो जाने खण्डमा शक्ति सञ्चय हुन बढी समय लाग्छ किन त्यत्रो 200 भाँचिनु पऱ्यो नि त सो त्यस कारणले गर्दा जहाँ जहाँ ठुल्ठुलो भूकम्पको सम्भावना छ त्यहाँ जाने त्यो भाँचिनेसम्म त्यो चाहिँ समयको डिफ्रेन्स पनि के अरे इन्टरभल पनि धेरै हुन्छ जहाँ जहाँ सानो खण्ड छ त्यहाँ इन्टरभल कम हुन्छ अनि भूकम्प पनि धेरै ठुलो हुँदैन क्या त्यही कारण 1833 पनि 7.8 त्यसरी एउटा खण्डको आफ्नो स्रोत अनुसार कत्रो भूकम्प हुनसक्छ पश्चिम नेपालमा 500-600 किलोमिटर एउटा सेगमेन्ट छ भने त 8.6 भूकम्प जानियो भने त अझै समय लाग्न सक्छ त्यस कारणले बुझ्नु नि मेरो कुरा त्यस कारण जति ठुलो एरियामा चाहिने शक्ति सञ्चय भएछ त्यो ठुलो एरिया भाँचिन उति नै धेरै समय लाग्छ र भाँचियो भने ठुलो भूकम्प जान्छ अझै पनि हामी यस रिटर्न पिरियडमा त्यो सेस्मिक साइकल भन्छौँ एउटा त्यो साइकलमा अझै पनि त्यो लेभलको त्यो रिजोल्युसनको त्यसलाई नै छुट्याउन सक्ने खालले अहिलेसम्म हाम्रो त्यो लेभलको रिसर्च भएको छैन र यो लामो समयसम्म भूकम्प नगएको कारणले गर्दा भूकम्प जान सक्छ 500 वर्ष नगएको हिस्ट्री छ नि हामीसँग त्यहाँ जान सक्छ भन्ने हो हुनसक्छ अरू कुनै त्यहाँ लामै भएको कारणले गर्दा पनि हुनसक्छ होइन त्यस कारणले गर्दा यसै भन्न सकिन्न जोखिम छ तर भोलि नै जान्छ पर्सेन्ट जान्छ अहिलेकै जोखिम छ भन्नुभन्दा पनि अरू खण्डभन्दा बढी जोखिम छ भन्न सकिन्छ।
त्यताको पश्चिमको कुरा गरिहाल्नु, त्यहाँ चाहिँ खण्ड खण्ड भएर सानो सानो क्षेत्र भएर जाने सम्भावना छ कि छैन? जस्तो अब
होइन सानो सानो खण्ड भएर
होइन, कोसीको बिचमा अहिले
जस्तै एउटा एउटा जाने अहिले के आइरहेको छ भन्दा तपाईँको हुनसक्छ अर्को खण्ड जाने पोखरा काली र वर्षान्तीको बिचमा एउटा खण्ड हुनसक्छ होइन। यी विभिन्न किसिमको अहिलेको अब यो गोर्खा भूकम्पले जुन विभिन्न इक्जाम्पल देखायो नि त्यसपछि मान्छेहरूले चाहिँ सोच यो यो यसरी सोचाइरहेका छन्। तर मलाई लाग्छ त्यस्तो भयो भने पनि अब 1344 एउटा अर्को भूकम्प अरिमल्लको जाने मृत्यु भएको भूकम्प 1344 को छ। त्यो 1344 को भूकम्प त्यहाँ गएको भए पनि अर्को भूकम्प गएको थियो कि यो हिस्ट्रीमा अलिकति हामीले हेर्नुपर्ने जरुरी छ। त्यसो हो भने त्यहाँ जाने 500 वर्षसम्म रह यदि खण्डै थियो भने 500 वर्ष रहन नपर्ने, यदि खण्डै थियो भने
यो खण्डै हुन्छ भन्ने कुरा पनि
अनुमानै हो। खण्डै भएको भए त सानो सानो खण्ड भएको भए 200-300 वर्षभन्दा बढी चाहिँ नै रहँदैन त्यो खण्डमा फेरि फर्केर आउनलाई।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आज भूकम्पीय सुरक्षा दिवस 1990 साल माघ 2 गते गएको भूकम्पको सम्झना गर्दै 2056 सालदेखि भूकम्पीय सुरक्षा दिवस मनाउँदै आइएको छ। भूकम्प के हो र यो कसरी जान्छ अनि यसबाट जोगिन के कस्ता उपाय अप्नाउन सकिन्छ भनेर हामी अहिलेको कार्यक्रममा कुराकानी गरिरहेका छौं। कुराकानीमा मसित हुनुहुन्छ भूकम्पविद डाक्टर सोमनाथ सापकोटा। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। अहिलेको कार्यक्रममा हामी भूकम्पीय सुरक्षा दिवसको सन्दर्भ पारेर भूकम्पकै बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा मसित हुनुहुन्छ भूकम्पविद डाक्टर सोमनाथ सापकोटा। विश्राम अघि उहाँसँग हामीले भूकम्प के हो र यो कसरी जान्छ भन्ने बारेमा कुराकानी गरिसक्यौं। कुराकानीमा उहाँले भूकम्प यो दिन र यसरी नै जान्छ भनेर कसैले पनि घोषणा गर्न नसक्ने तर विगतमा गएका भूकम्पका तथ्याङ्क केलाउँदा यो समयबीचमा भूकम्प जान सक्छ भनेर अनुमान चाहिँ गर्न सकिने बताउनुभयो। सबै अनुमान नमिल्ने पनि उहाँले स्पष्ट पार्नुभयो। त्यसैले हामीले के बुझ्नु जरुरी छ भने भूकम्प यो दिन जान्छ भनेर ठोकुवा गर्न सकिँदैन, तर विभिन्न सावधानी अप्नाएर भूकम्पबाट हुने क्षति चाहिँ कम गर्न सकिन्छ। अब म डाक्टर सापकोटासित भूकम्पबाट कसरी जोगिने भन्ने बारेमा नै केन्द्रित रहेर कुराकानी गर्दैछु। डाक्टर साहब, विश्रामपछि फेरि पनि स्वागत छ तपाईँलाई कार्यक्रममा।
धन्यवाद।
अघि हामीले अलिकति अब भूकम्प कसरी जान्छ भन्ने विषयमा कुरा गऱ्यौँ विश्राम अघि। अब क्षतिको कुरा गर्दाखेरि चाहिँ भूकम्पमा अघि नै अब तपाईँको कुराले हामी कहाँ धेरै सम्भावना छ भन्ने कुराहरू निकाल्नुभयो होइन। हिमालय क्षेत्रमा गइरहन्छ भूकम्प सामान्य रूपमै हो तपाईँको भाषामा भन्नुपर्दाखेरि, योबाट क्षति हुन नदिनको लागि चाहिँ हामीले के उपायहरू अप्नाउन सक्छौँ, के गर्नुपर्छ त?
यो भूकम्प हाम्रो डिजास्टर म्यानेजमेन्ट जुन प्लान छ नि त्यसमा तिनवटा कुरा हुन्छ कि सर, एउटा प्री डिजास्टर, एउटा डुरिङ डिजास्टर, एउटा पोस्ट डिजास्टर। प्री डिजास्टरमा हामीले जे गर्नुपर्ने हो त्यो धेरै कम छ हाम्रो, पहिला सहरहरूको जाने भूकम्पीय जोखिमले त्यसलाई जाने वर्गीकरण गर्ने सूक्ष्म रूपमा त्यसको जाने सेस्मिक माइक्रोजोनेसन भन्छौँ। यो ठाउँमा घर बनाउनु हुँदैन, यो ठाउँमा रिक्रिएसन पार्क मात्रै बनाउने हो, यो ठाउँमा हस्पिटल बनाउनुपर्छ, यो ठाउँमा एटमिकको पावर प्लान्ट लगाउनुपर्छ भन्ने हिसाबले सहरहरूको जाने वर्गीकरण गरिएको हुन्छ। तर हाम्रोमा चाहिँ अहिलेसम्म त्यो चाहिँ सुरुवात भएको छैन र यो 2015 गोर्खा अर्थक्वेक पछि यो खालको गर्नुपर्छ भनेर जाने विभिन्न किसिमका जाने कामहरूको थालनी बल्ल चाहिँ सुरु भएको छ।
अघि नै तपाईँले अलिकति कुरा गर्नुभएको थियो हामी कस्तो जमिनमा बसेका छौँ त्यो जमिन अनुसार पनि क्षति हुन्छ भन्ने कुरा गर्नुहुन्थ्यो, त्यो अनुसार सहरहरू पनि त्यस्तै जमिनमा बनाउनु पर्छ यो भूकम्प जानुभन्दा पहिले भनेको
बस्ती बसाल्ने बेलामै बस्तीभन्दा पहिले नै ल्यान्ड युज प्लानिङहरू बनाएर काम गर्नुपर्ने हो। अब काठमाडौँमा त भएन, अब भएकै घरलाई कहिले सबलीकरण गर्ने भन्ने सोल्युसन नै हो यहाँ। अब फेरि नयाँ बस्ती बसाल्छु भन्नु त मिल्दैन, भएकै घरलाई नै सबलीकरण गर्ने हो, अब बन्ने घरहरूलाई चाहिँ नियमन गर्ने हो यहाँ त होइन। त्यस कारणले गर्दाखेरि चाहिँ बिल्डिङ कोडहरूलाई चाहिँ राम्रोसँग इम्प्लिमेन्ट गर्न सक्यो भने यो क्षतिलाई कम गर्न सकिन्छ।
अर्को दोस्रो पोइन्टमा भन्दैनथ्यो ड्युरिङ डिजास्टर,
ड्युरिङ डिजास्टर भनेको त त्यो त बेस्ट हाम्रो नेपालको प्र्याक्टिस भनेको, यत्रो भूकम्प जाँदाखेरि पनि मान्छे चाहिँ भन त विभिन्न किसिम क्रिटिसाइज गरे पनि पालमुनि मान्छेले सबैले पाल पायो, सबैले खान पायो, औषधि उपचार पायो, टाइममा लान सकिएन भने त आफ्नो ठाउँमा छ, बरु बचेका मान्छेहरूले चाहिँ स्याहार पाएनन् भन्नुभन्दा पनि उद्धार गर्ने क्रममा है, अहिलेको अवस्थाको भनिरहेको छैन मैले, इमिडिएट उद्धारमा नेपालले चाहिँ राम्रो काम गर्यो, किनभने हामीसँग दैवीपूर्व उद्धार ऐन थियो, समग्र हाम्रो ऐनले समग्रलाई नमे नओगटिकन उद्धार कार्यलाई मात्र ओगटेको कारणले गर्दाखेरि गृह मन्त्रालयमा त्यो मेकानिजम थियो, त्यस कारण उद्धार कार्य हाम्रोमा प्रत्येक डिजास्टरमा तपाईँको चाहिँ जुरेकोमा भन्नुहोस् तपाईँको सुनकोसीमा भन्नुहोस् उद्धार कार्यमा नेपालको चाहिँ एकदमै राम्रो प्र्याक्टिस छ भने, तर प्रि डिजास्टर पोस्ट डिजास्टर चाहिँ रिहेबिलिटेसन गर्ने क्रममा अलिकति कतै हामी चाहिँ केही सुधार गर्नुपर्ने देखिन्छ।
अब पोस्ट डिजास्टरमा चाहिँ हामीले के कुरामा ध्यान दिनुपर्छ,
पोस्ट डिजास्टर त तपाईँले जाने भूकम्प गयो एउटा बस्ती खत्तम भयो भने त्यो बस्तीलाई सुरक्षित ठाउँमा सार्ने, अब बन्ने घरहरू भूकम्प प्रतिरोधी हुने भन्ने कुरा हो नि त, बस्ती बसाउँदाखेरि विभिन्न किसिमले जाने अहिले हाम्रो जाने पुनर्निर्माण प्राधिकरणले काम गरिरहेको छ, त्यसमा त्यही अनुसार चाहिँ त्यसको काम नै पोस्ट डिजास्टर काम गरिदिनु
भनेपछि तीन तरिकाले कामहरू हुन्छ,
तीन तरिकाले हुन्छ पोस्ट ड्युरिङ र प्री, प्रीले प्लान गर्छ क्या, प्रीले प्लान प्री भनेको मिटिगेट गर्ने हो प्री भनेको, त्यसैले हामीले चाहिँ भनिन्छ नि एक रुपियाँ जाने मिटिगेट प्रिपेरेटरीमा खर्च गर्यो भने त्यसको 140 नम्बर त्यसले बचाउँछ भन्छ, 100-240 टाइम्स हुन्छ भन्ने एउटा चाहिँ भनाइ छ क्या, त्यस कारणले हामीले मिटिगेट पार्टमा हाम्रो रिसर्च पार्टमा हाम्रो चाहिँ अध्ययन अनुसन्धानले विभिन्न किसिमका चाहिँ जमिनहरूको चाहिँ वर्गीकरण गर्ने, यहाँ यो घर बनाउनुहुन्छ यहाँ यो घर बनाउनु हुन्न, माटोको परीक्षण गरेर सबै ठाउँको चाहिँ एक किसिमले चाहिँ इन्फर्मेसन सरकारसँग हुनुपर्छ र त्यसको लागि चाहिँ अब हामीले काम सुरु गर्नुपर्छ।
अहिलेसम्म छ कि छैन,
अहिलेसम्म रिजनल स्केलमा छ, नभएको होइन, रिजनल स्केलमा नेपालको स्केलमा सेस्मिक हजार्ड म्याप अफ नेपाल खानी तथा भूगर्भ विभागले निकालेको छ, खानी तथा भूगर्भ विभागले विभिन्न किसिमका हिमालयमा भूकम्प कसरी जान्छ भन्ने खालका कामहरू पनि खानी विभागले बनाएको मोडलमा अहिले संसारभरिका साइन्टिस्टहरूले चाहिँ त्यही मोडललाई चाहिँ टाउकामा राखेरै अरू फर्दर कामहरू गरिरहेका छन्। बेसिक कुराहरू खानी तथा भूगर्भ विभागले आफ्नो राष्ट्रिय भूकम्पमापन केन्द्रका अन्तर्गतका चाहिँ स्टेसनहरूबाट चाहिँ विभिन्न किसिमका रिसर्चहरू गरेर बेसिक कुराहरू भएको छ, तर त्यो एउटा विभागको एउटा शाखाले मात्रै यो कामले यो चाहिँ भ्याउन सक्ने अवस्था छैन, यसलाई चाहिँ अब 2015 गोर्खा अर्थक्वेक पछि तपाईँको एउटै यसैमा 25-30 जनाले पिएचडी गर्नुपर्ने होइन, विभिन्न किसिमको बाहिर गर्दा कतिजनाले पिएचडी भइसक्यो, हाम्रो युनिभर्सिटीहरूले पनि यसमा अगाडि आएर चाहिँ रिसर्च गर्नुपर्ने र सरकारले पनि रिसर्च गर्नेहरूलाई अलिकति चाहिँ मोटिभेट गर्नुपर्ने, रिसर्च इन्स्टिट्युट गर्नुपर्ने, किन यो भनेको त हाम्रो ओपन बुक हो नि, हामीले त हाम्रो अगाडि भएको हो, ओपन बुक हो, यो जतिको संसारमा सेटेलाइटहरूबाट मोनिटर गरिएको अर्थकहरू छैन होला, यति धेरै जाने डाटाहरू छ यसको, त्यस कारणले गर्दा यसमा यतातिर पनि हामीले चाहिँ रिसर्च विङ्सहरू बनाएर ताकि यसलाई चाहिँ आधार मानेर अरू सहरहरूमा भोलि के गर्ने भन्ने कुरा प्लानिङ गर्न पनि सजिलो हुन्थ्यो, यतातिर पनि सोच्नुपर्ने हो कि जस्तो लाग्छ मलाई।
यो चाहिँ अब माथिल्लो लेभलबाट
नीति निर्माण कुरा गरे
मैले भयो, अब सामान्य लेभलबाट अहिले रेडियो सुनिरहने मान्छेहरूले साथीहरूले चाहिँ सम्झिनु पर्दाखेरि उहाँहरूले चाहिँ के कस्तो कुराहरूमा सावधानी अप्नाउनु पर्यो त?
पहिलो कुरो तपाईँले आफ्नो घर बनाउँदै हुनुहुन्छ होइन, आफ्नो घर बनाउँदै हुनुहुन्छ भने त्यसमा चाहिँ त्यहाँको माटो कस्तो छ, त्यहाँको जमिन कस्तो छ, हाम्रो गाउँतिर बुढापाकाले भन्थे बारीमा घर के अरे खेतमा गएर घर बनायो भने यसले खेतमा आस्यो बारी जाने बारीमा घर बनाउनु पर्छ भन्ने हामी त्यो चाहिँ धेरै कारण रहेछ, त्यसमा बारीमा माटो चाहिँ के भन्ने चाहिँ चट्टान धेरै नजिक हुने होइन ड्राई अनि त्यहाँबाट जाने धेरै क्ले भएर जमिन जाने धेरै हल्लाउनु पनि नसक्ने हुने रहेछ, त्यस कारणले गर्दा धेरै जाने भनौँ न साइड इफेक्ट कम हुने रहेछ र मान्छेहरूले पहिला हाम्रो
घर
बनाएर रहेछन् अहिले हाम्रो सबै ढाबहरूमा सबै जाने खोलाको छेउमा जहाँसुकै एकत्र घर बनाइरहेका छौँ हामीले, यो कुरा मेरो घर कहाँ बन्दैछ भिरालो धेरै भिरालोमा घर बनाउनु भएन सम्मु ठाउँहरूमा अनि पछि त्यहाँबाट खोलाको धेरै नजिक पनि भएन, खोलाको नजिक लिक्विफ्याक्सन हुने सम्भावना हुन्छ, जमिन तरलीकरण हुने सम्भावना हुन्छ, र मेन कुरो आफूले बनाएको घर धेरै धेरै सिमेन्टी धेरै रड खर्च गरेर भन्दा पनि घर होमोजिनियस बनाउनु पर्यो, भवन विभागको साथीहरूले चाहिँ कस्तो घर कहाँ बनाउने भनेर चाहिँ एउटा घरको नक्सासहित टिपिकल नक्साहरू तयार पारेर पनि जिल्ला जिल्लामा पठाउने काम भएको छ, अहिले ती नक्साहरू हेरेर आफूलाई चाहिँ आफ्नो जमिन अनुसार सुइटेबल गराउनु पनि जरुरी छ.
अनि गाउँको कुरा गर्यौँ भने ढुङ्गा माटो राखेर पनि सुरक्षित तरिकाको
होइन, गाउँघर भन्नुहुन्छ भने म यो ढलानको आरसी ढलानको घर बनाउनु पर्छ गाउँमा भन्ने पक्ष म छैन, किनभने भोलि केही भइहाल्यो भने उद्धार गर्नु पनि गाह्रो छ नि तपाईँको गाउँमा. भोलि लड्यो आरसी तपाईँको जाने टिनको गाउँको जाने हाम्रो जाने पहिला खरको ढुङ्गाको जे भए पनि त्यो त उत्तिखेरै छिमेकीहरूले उद्धार गर्न सक्छ. भोलि हाम्रो आरसिसीकै घर भत्केर त कोही किचियो भन्दा कोही पनि हो, सबै हेल्पलेस हुन्छ नि होइन भन्नुहोस् त. त्यस कारणले हाम्रो चाहिँ नि हाम्रो प्र्याक्टिस त्यसै आएको होइन. त हाम्रो पहिला पहिला जुन प्र्याक्टिस थियो नि घुमाउने घर बनाउने प्र्याक्टिसहरू जुन थियो त्यो प्र्याक्टिसहरू नि विभिन्न किसिमका चाहिँ यस्तै डिजास्टरहरू झेल्दै झेल्दै आएर एउटा परिष्कृत भएर बनाएका घरहरू हुनसक्छन् ती पनि. त्यस कारणले गर्दा हामीले चाहिँ आफूलाई उद्धार गर्न सक्न सामान आफ्नो घरसम्म आइपुगोस् र आफूलाई उद्धार गर्न सकियो केही घटना घटिहाल्यो भने उद्धार होस् भन्ने किसिमले सबै कुराहरू सोचेर आफूले जाने आफ्नो घर बनाउनु पर्छ.
हुन्छ, अब अन्तिम अन्तिमतिर पनि आएका छौँ. तपाईँको अमूल्य समय दिनुभयो, हामीसँग कुराकानी गरिदिनु भयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद.
धन्यवाद.
उहाँ हुनुहुन्थ्यो भूकम्पविद डाक्टर सोमनाथ सापकोटा. भूकम्प जाने कारण, नेपालमा भूकम्पको जोखिम र त्यो जोखिम न्यूनीकरणका बारेमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको समय सकिने लागेको छ. भोलि बिहान 8:20 बजे अर्को विषयमा कुराकानी गर्न कार्यक्रम बदलिँदो नेपाल लिएर फेरि आउनेछौ. आजको कार्यक्रम बदलिँदो नेपालबाट प्राविधिक साथी सन्दीप सुन्दारसँगै म सुफल काफले भने बिदा हुन्छु. नमस्कार.